लेकर इसका मुकाबला करना है। और अगर इस वक्त किसी किस्म की कोई ऐसी बात हो जिससे हौसला शिकनी होती है तो जंग में ऐसी बात, और खास तौर पे जब हमें हमें वाजे कामयाबियां जो पूरी दुनिया ने एक्नॉलेज किया है, और इसमें कोई शक नहीं कि ये इतने अरसे ये जंग चल रही है, तो एकदम ये फौज का, हमारे रेंजर्स का, हमारी कौम का, मैं समझता हूँ कि पूरा मिलजुल कर जो एक्शन हम ले रहे हैं और इसको सराहना चाहिए। और ये जो स्कूल की छुट्टियों की आप बात कर रहे हैं, मैं पंजाब से, मैं अभी तो इस वक्त कराची हूँ लेकिन आज आया हूँ पंजाब से, और सख्त सर्दी का आलम है वहाँ पे। अगर सर्दी के कुछ दिनों के लिए, चंद दिनों के लिए अगर हमारे स्कूल बंद हो जाए तो मैं नहीं समझता कि हमारे उन बच्चों का कोई मोरेल जो है उसमें कोई फर्क पड़ेगा। हमें ज्यादा से ज्यादा इन इन मामलात को, यानी जो ये जो अपोजिशन लीडर्स ने कहा कि नहीं नेशनल एक्शन प्लान पे काम नहीं हो रहा, तो इतनी परसेंटेज, मैं कराची में रहता हूँ, कराची में बहुत बड़ा फर्क पड़ा है।
अच्छा।
हमारे यहाँ लॉ एंड ऑर्डर की सूरत हाल यहाँ बहुत बेहतर हुई है, पूरे मुल्क में बेहतरी आई है, लेकिन इससे हमें मुस्तैद होके और सबको मिल के, जिसमें अपोजिशन भी शामिल है, किसी किस्म का कोई भी हमें इस वक्त ऐसा ऐसा कमजोरी की बात नहीं करनी चाहिए।
जी जी,
मेरा ये ख्याल है।
जी जी, आप हमारे साथ रहें। इस वक्त हम चलते हैं सेंटर फॉर सोशल जस्टिस के सरबरा पीटर जेकब की तरफ। पीटर जेकब, आपने ये तमाम बातें भी सुनी। बुनियादी तौर पे आप जानते हैं कि दहशतगर्दी की तरफ मायल होना वो भी एक सोच है, एक फिक्र है। आप के ख्याल में सरकार ने, पीएमएल नून की हुकूमत ने इस सोच को ज़ाया करने के लिए, यानी कि दहशतगर्दी से लोगों को हटाने के लिए अब तक क्या इकदाम किए हैं, आप उनको कितना सराहते हैं?
ख़ास तौर पर पंजाब में मैं बता सकता हूँ कि हेट स्पीच के ऊपर काफ़ी मुकदमात कायम किए गए हैं। इस लिहाज से कहा जा सकता है कि हुकूमत हेट स्पीच को कंट्रोल करने में संजीदा है।
यानी नफरत भरी तकरीरें, जी,
नफरत अंगेज तकरीर जो हैं या नफरत अंगेज बयान,
जी,
तो इस हद तक कहा जा सकता है। इसकी जो इसका जायज़ा है कि किस हद तक कामयाब है और कितने इसका तरीक़ाकार ठीक है, वो एक अलग बात है। ये भी कह सकते हैं कि ये स्कूलों की बंदिश, चौधरी निसार साहब की बात हो रही थी, उनके बयान में तो ये तजाद पाया जाता है। एक हाथ पे वो मानते हैं कि मुल्क हालते जंग में है और दूसरे स्कूलों को बंद करने को जो है वो तनकीद का निशाना बनाते हैं। तो मैं ये समझता हूँ कि काश उन्होंने ना किया होता, ये तो बहुत तजाद की बात है। जहाँ तक मुझे इल्म है, कुछ स्कूल जो हैं वो इस तरीके से बंद करवाए गए हैं, ज़बरदस्ती कहना चाहिए कि बंद करवाए गए हैं, जिससे लगता है कि कोई ऐसा ही शदीद ख़तरा था जिसकी बुनियाद पर मसलन लैया में हवाई फायरिंग करनी पड़ी एक स्कूल को बंद करवाने के लिए। यहाँ ननकाना साहब में कुछ स्कूलों के ऊपर ताले सील कर दिए गए क्योंकि उनको पता नहीं था और उनके सिक्योरिटी इंतजाम स्कूलों के पूरे नहीं थे, इसलिए उनको सील कर दिया गया। तो लगता है कि अगर किसी खतरे से बचने के लिए, किसी हादसे से बचने के लिए ये इकदाम किया गया है तो संजीदा है। लेकिन आपका सवाल ये रहा कि क्या उस माइंडसेट को जो तैयार हो रहा है, जो अस्करियत पसंदी की तरफ जाता है
जी,
उसको बदलने के लिए कुछ किया गया या नहीं
जी,
तो इस पर मीडिया में और तजिया निगार कम अज़ कम 17 नकात ऐसे गिनवा चुके हैं 20 में से, जिन पर पेशरफ्त नहीं हुई। खुद नेक्टा का कानून बना हमारे वजारत दाखिला में, जो चौधरी निसार साहब हेड करते हैं, उसकी कोई एक मीटिंग नहीं हो सकी। कानून बने को 1.5-2 साल हो गए लेकिन नेक्टा की कोई मीटिंग नहीं हो सकी, ये सेटअप नहीं चला। तो इस तरह से स्कूलों में जो बच्चों को मवाद पढ़ाया जाता है, किताबें हैं उसमें नफरत अंगेज मवाद है, उसको ख़त्म नहीं किया गया, नई किताबें आ गई हैं उसी तरह की, पहली मार्च में से वो बच्चे पढ़ने दोबारा शुरू कर देंगे। बहुत सी चीज़ें हैं, मिसाल के तौर पर सिविल सोसाइटी को किसी प्रोसेस में शामिल नहीं किया गया जब ये नेशनल एक्शन प्लान जो है बनाया जा रहा था या उस पर इम्प्लीमेंटेशन को मुअसर बनाने के लिए उसको शामिल नहीं किया गया। हालांकि जमहूरियत की लड़ाई में तो वकला भी साथ थे, जर्नलिस्ट भी साथ थे, सिविल सोसाइटी भी साथ थी, और अब इसको मजबूत बनाने के लिए भी उनको साथ ले लिया जाता तो ज़्यादा बेहतर था।
जी जी, कैसर अहमद शेख की तरफ आते हैं। शेख साहब, ये आप हमें बताएं कि जो अमेरिका जैसे ममालिक हैं या मगरबी ममालिक हैं उनमें सिविल सोसाइटी बहुत बड़ा किरदार अदा करती है दहशतगर्दी की निशानदेही करने के लिए। इस सिलसिले में हमारे पास भी एक वाकया है और एक रिपोर्ट पंजाब से आई है कि एक दहशतगर्द हमला होने वाला था कुछ रेलवे के ट्रैक्स पर और उसको आज रोक लिया गया। आगे चलकर हम उसकी रिपोर्ट भी आपको दिखाएंगे सुनाएंगे, लेकिन आप हमें बताएं कि इस सिलसिले में आपके सरकार ने किस हद तक काम किया है, पहल की है ताकि लोग खुद दहशतगर्दों की निशानदेही करें।
जी, बड़ा अच्छा आपने बात की। देखिए, ये हमारे हमारे लोग जो है ना, शुरू से ही दहशतगर्दी के जो मामलात हैं उनको समझ के कई जगह हमारी निशानदेही हुई। पहले एक वक्त ऐसा था, इससे 4-5 साल पहले, जो कि दहशतगर्दियों की तरफ हमदर्दियां भी थी। वो लोग समझ रहे थे कि ये कोई जिहाद के मामलात हैं या कोई ये मजहबी मामलात, मदद के बारे में बातें हो रही हैं।
जी,
बहुत फर्क पड़ा है ये, जो जब से नेशनल एक्शन प्लान हुआ और जब से खास तौर पे पिछले साल जो दिसंबर में ये पिशावर के स्कूल का जो वाकया हुआ, उसके बाद से लोगों के सोच में बहुत फर्क आया है। कई जगह लोगों ने इनके खिलाफ एहतजाज किए हैं, कई जगह निशानदेही हुई है, और लोगों की, क्योंकि मैं उन लोगों में रहता हूं और उनसे हमें अंदाजा होता है कि सोच में मदरसों में सही तरह चेकिंग हुई है कि अगर किसी मदरसे में कोई भी ऐसी चीज नजर आ रही है जिसमें कि कोई ऐसे इख्तलाफी बातें तालीम दी जा रही है, उन पे काफी चेकिंग हुई है। ये मैं नहीं कह रहा कि सब कुछ हुआ है, बहुत कुछ होना भी बाकी है, लेकिन ओवरऑल लोगों की सोच में, और ये जो आपने खास तौर पे कहा कि निशानदेही, हमारे यहाँ इमन देहाती और शहरी दोनों इलाकों में लोग अब अलर्ट हैं। लोग खुद कई जगह उन्होंने चेकिंग की है, कई जगह उन्होंने बताया है, और लोग उनको पकड़ा है जो दहशतगर्द आए, उनको खुद उन्होंने फेस किया है।
जी हाँ,
सिविल सोसाइटी में,
आज इसकी रिपोर्ट
सिविल
में हम
सोसाइटी की सोच में
जी,
बहुत फर्क आया है
जी
ये
बिल्कुल
पिछले 1.5-2 साल में।
जी बिल्कुल, आप दोनों हजरात हमारे साथ रहें, हम कुछ कॉलर्स की तरफ जाते हैं, उनके पास सवालात हैं गालिबन आप हजरात के लिए। हमें कश्मीर से कॉल किया है राजा जाहिद ने। राजा जाहिद जी, राजा जाहिद
हेलो, अस्सलाम
जी, कहिए कहिए।
वालेकुम जी।
वालेकुम सलाम।
राजा जाहिद महमूद बल्ला बाणी मुजफ्फराबाद आजाद कश्मीर से बात कर रहा हूँ। मैं ये कहना चाहूंगा कि नेशनल एक्शन प्लान पे अभी तक पूरी तरह इम्प्लीमेंट ही नहीं हुआ। उसमें एक चीज ये भी थी कि स्कूल के तुलबा और असातिज़ा को बाकायदा अपने तहफ़ुज़ की ट्रेनिंग देना थी, फिर सिक्योरिटी के हवाले से था बाउंड्री वाल, तो वो मामला अभी तक पूरा ही नहीं हुआ, उस पर अमल ही नहीं हुआ, इसलिए स्कूल बंद हो गए। और दूसरा इशू मैं अपने जो नून लीग के इस वक्त रहन में उनसे ये पूछना चाहूंगा कि जितने भी जितने भी वाकयात हुए हैं दहशतगर्दी के पाकिस्तान में, आर्मी पब्लिक स्कूल हुआ चाहे चारसदा यूनिवर्सिटी हुआ, उसमें अफगान सिंध का बहुत अहम रोल है। वो बलोचिस्तान के सूबा चमन में खुलेआम बिकती है, 100 रुपए में वो सिम बगैर बायोमेट्रिक और तस्दीक के वो मैसर है। उसको जाम करना, उसको बंद करने के वाले से अभी तक क्यों नहीं अमल हो रहा? असल बेसिक तो इस दहशतगर्दी को चलाने का वो एक आम नुकता है जिसको अभी तक बंद नहीं किया जा रहा है।
अच्छा, शुक्रिया। और कोहाट से हमें कॉल किया है कामयाब बंगेश ने। जी जनाब कहिए।
हेलो, अस्सलाम वालेकुम।
वालेकुम सलाम।
बदकिस्मती से पाकिस्तान में कुछ सियासी पार्टियां और कुछ मीडिया चैनल अपनी मफादात के लिए कुछ भी कह देते हैं, हालांकि पाकिस्तान की अफवाज पाकिस्तान ने इतनी कुर्बानियां दी हैं, लेकिन उसके बावजूद भी ये खुद ब खुद जो सियासी पार्टियां हैं वो कुछ न कुछ तनाजे खड़े करके और मामलात में दखल अंदाजी करके।
अच्छा, शुक्रिया आपके कॉल करने का। और हमें कॉल किया है मियाँ वाली से मुरीद खान ने।
सलाम वालेकुम जनाब, दोस्त खैर से याद कर रहा हूँ। मैं कहता हूँ कि अफगानिस्तान में 40 मुल्कों की फौज है और अभी वहाँ अमन कैम्प नहीं कर सकी, लेकिन हमारी मसला फौज, हमारी हुकूमत और आवाम ने मिलकर कितना फर्क पड़ गया आप अंदर सोच भी नहीं सकते। बाकी ये जो पीपल पार्टी है, ये पीपल पार्टी नहीं है बल्कि जरदारी लीग है। इस जरदारी पार्टी ने इतना लूटा है कि जिसका कोई हिसाब नहीं है।
इस वक्त तो
को चाहिए कि वो
जी, इस वक्त तो वो हुकूमत में नहीं है। आपके कॉल करने का शुक्रिया। ہم یقیناً اب یہ جو سوالات اٹھائے گئے ہیں اور انتظامیہ کا جو کردار بنتا ہے اس پر اپنے ماہرین سے بات کریں گے، لیکن اس وقت ہم ایک مختصر بریک لیتے ہیں اور اس کے بعد لوٹتے ہیں۔
واٹس اپ پاکستان، کیا سین ہے پاکستان، جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa، ہم سے رابطہ کیجیے urduvoa.com پر۔ واٹس اپ پاکستان، کیا سین ہے پاکستان، urduvoa.com۔
جی، آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ رہے ہیں، اور ہم بات کر رہے ہیں چودھری نثار نے جو پریس کانفرنس کی ہے اس کے حوالے سے، لیکن ساتھ ساتھ آج بھی ایک دہشت گرد واقعہ ہوا ہے کوئٹہ میں۔ غالباً کچھ پولیس اہلکار جو ہیں وہ ایک حملے میں ہلاک ہو گئے ہیں۔ آپ جانتے ہیں کہ بلوچستان میں قانون کی بالادستی نہیں ہے بلکہ قانون بہت ہی کمزور ہے۔ اس حوالے سے ہم اپنے سرکاری اہلکار سے بھی بات کریں گے، لیکن آئیے سب سے پہلے اس کے حوالے سے آپ کو ایک رپورٹ دکھاتے ہیں، سناتے ہیں، پیش کر رہے ہیں عبدالستار کاکڑ۔
پاکستان کے جنوب مغربی صوبہ بلوچستان میں جمعرات کو نامعلوم مسلح افراد کی فائرنگ سے 4 پولیس اہلکار ہلاک ہو گئے۔ حکام کے مطابق مرکزی شہر کوئٹہ کے علاقے سیٹلائٹ ٹاؤن میں موٹر سائیکل پر سوار نامعلوم مسلح افراد نے گشت پر مامور پولیس اہلکاروں پر فائرنگ کی، جس سے 2 اہلکار موقع پر ہی ہلاک ہو گئے۔ زخمی ہونے والے دیگر 2 پولیس اہلکاروں کو اسپتال منتقل کیا گیا، جہاں وہ زخموں کی تاب نہ لاتے ہوئے چل بسے۔ حملہ آور جائے وقوع سے فرار ہو گئے، جبکہ پولیس اور فرنٹیئر کور کی نفری نے یہاں پہنچ کر شواہد جمع کر کے واقعے کی تحقیقات شروع کر دی ہیں، اور سریاب کے علاقے میں تلاش کی کارروائی کے بعد لگ بھگ 48 مشتبہ افراد کو حراست میں لے کر ان سے پوچھ گچھ کی جا رہی ہے۔ سینئر سپرنٹنڈنٹ پولیس وحید الرحمان خٹک نے صحافیوں سے گفتگو میں بتایا کہ اس طرح کے دہشت گردی کے واقعات پولیس کے حوصلے فست نہیں کر سکتے اور عسکریت پسندوں کے خلاف کارروائیاں جاری رہیں گی۔
جو ہمیں انفارمیشن ملی ہے اس کے مطابق حملہ آور جو تھے وہ 4 تھے، 2 موٹر سائیکلوں پر تھے۔ اس میں سے 3 بندوں کو تھوڑا بہت ہمیں وہ ملا ہے کہ ان کی شیپ شکل سب کچھ ہمیں وہ پتہ چل گیا اس کا۔ اس کے بعد ابھی ہم نے ان جنرل ہولڈ اپ کرایا ہوا ہے، اس وقت مختلف پوائنٹس پہ ہم نے ناکے لگا دیے اور ہم سختی کے ساتھ چیکنگ کر رہے ہیں۔
ذرائع ابلاغ کو بھیجے گئے پیغام میں کلدم تحریک طالبان پاکستان کے ترجمان محمد خوراسانی نے اس واقعے کی ذمہ داری قبول کی ہے۔ کوئٹہ سمیت بلوچستان کے مختلف علاقے ایک دہائی سے زائد عرصے سے دہشت گردی و شورش پسندی کا شکار رہے ہیں، لیکن گزشتہ 2 برسوں میں یہاں سیکیورٹی فورسز کی کارروائیوں اور دیگر اقدامات کی وجہ سے پرتشدد واقعات میں کمی دیکھی گئی تھی۔ تاہم اس دوران بھی پولیس اور دیگر قانون نافذ کرنے والے اداروں کے اہلکاروں پر علاقت خیز عملوں کے واقعات ہوتے رہے۔ رواں ماہ کے اوائل میں کوئٹہ ہی میں ایک خودکش بم دھماکے میں 12 پولیس اہلکاروں سمیت 15 افراد ہلاک ہو گئے تھے، جبکہ اسی ہفتے کوئٹہ میں ہی ہونے والے ایک دیسی ساختہ بم حملے میں فرنٹیئر کور کے 5 اہلکار ہلاک اور 3 زخمی ہو گئے تھے۔ دریاسنا جمعرات کو ہی ڈیرہ مراد جمالی کے علاقے میں ریلوے لائن کو بم حملے سے نشانہ بنانے کا واقعہ پیش آیا، تاہم اس میں کسی قسم کا جانی نقصان نہیں ہوا۔ دھماکے کے وقت کوئٹہ سے راولپنڈی جانے والی ریل گاڑی یہاں سے گزر رہی تھی، لیکن وہ واقعے میں محفوظ رہی۔ اس دھماکے کی ذمہ داری کلدم یونائٹڈ بلوچ آرمی نے قبول کی ہے۔ بلوچ عسکریت پسند ریلوے لائنوں، گیس پائپ لائنوں اور دیگر سرکاری املاک کو ماضی میں بھی نشانہ بناتے آئے ہیں۔ ستار کاکڑ، وائس آف امریکہ، کوئٹہ۔
جی، اور ہم کوئٹہ چلتے ہیں جہاں سے ہمیں جوائن کیا ہے سیاسی تجزیہ کار شہزادہ ذوالفقار نے۔ شہزادہ ذوالفقار، آپ کو خوش آمدید۔
تھینک یو جی۔
تو ہمیں معلوم ہے کہ کوئٹہ میں تو طرح طرح کے خطرات ہیں، وہاں تو تحریک طالبان پاکستان، لشکر جھنگوی اور کئی ان کی ذیلی تنظیمیں کام کرتی رہی ہیں، اس کے علاوہ جو شدت پسند تنظیمیں ہیں وہ بھی ابھی تک کام کر رہی ہیں. آپ کیا دیکھتے ہیں کہ سرکار کس حد تک وہاں کامیاب رہی ہے خطرات کے خلاف؟
دیکھیے سرکار کو تو دو قسم کے جو ٹو پرونج یا ڈبل ایج اس کو کہنے کے پرابلم ان کو فیس کرنے پڑ رہے ہیں دو فرنٹ سے. ایک تو بلوچ سپریٹسٹ ہیں اور ان کی طرف سے ایک ہیں آپ کے ملیٹنٹ اسلامک ملیٹنٹس یا سیگیٹیرین اسلامک ملیٹنٹ کے اوبلک سیگیٹیرین سیگیٹیرین جو والد میں شامل ہیں اور ان میں وہ روک رہے ہیں. اب بلوچ اکثریت جو عسکری پسند وہ عناصر ہیں ان کو ان کا معاملہ تھوڑا سارا وہ کم ہو گیا ہے کوئٹہ میں اور کوئٹہ کے گرد نوا میں خاص کر اس ریاض کے اور اس ایریا میں. لیکن یہ پچھلے کئی عرصے سے کوئی جو سیکیورٹی فورسز کی طرف سے کوئی رہی ہے کاروائیاں ہوئی ہیں جس میں عثمان سیف اللہ ان کا ایک بہت بڑا ایک جن کے سرکار نے انعام بھی رکھا تھا ان کو انہوں نے جو ہے وہ مارا. محمود رند ان کا ایک اور اسی سے ریلیٹڈ تنظیم کا وہ تھا لیکن ان کو مارا انہوں نے اور ساتھ میں مختلف اس میں مارتے رہے ہیں وہ
جی جی.
اور ان کی وہ شروع میں وہ بھی طرح انڈر گراؤنڈ چلے گئے تھے کوئی پھیل گئے تھے لیکن اب وہ بھی ایکٹیو ہو گئے ہیں اور یہ جتنے پولیس سے اہلکار ہیں ان کو نشانہ بنا رہے ہیں اور میسیجز بار بار دے رہے ہیں کہ یہ ان کی وہ ہے ہماری جو ہے یہ ہم بدلہ لے رہے ہیں اپنے ان شہیدوں کا اور ان کو ہم وہ کر رہے ہیں. پولیس کا یہی ہے کہ وہ دہشت گرد جنہوں نے مارا ہے یہ وہی ایکٹیو گروپ ہے اور یہ کچھ نہ کچھ کریں گے. اب اس میں تھوڑا سا نظر آ رہا ہے جتنے واقعات ہوئے ہیں مجھے نظر آ رہا ہے کہ اس میں ایک بیسک پولیس کی ٹریننگ کا بھی مسئلہ ہے. اب دیکھیں نا کہ اب آج کا واقعہ میں آپ دیکھیں کہ وہ پیٹرول پمپ کے برابر میں کسی کمرے میں یہ چاروں مجرم بیٹھے ہوئے ہونا تو چاہیے کہ تین اگر بیٹھے ہوئے ہیں ایک کم از کم گارڈ کر رہا ہو وہ چاروں آرام سے بیٹھے ہیں اور وہ گھس کے انہوں نے جا کے ان کو مار دیا. اسی طرح پہلے پولیس والے جو وہ پولیو کے جو قطرے پلانے والے جو سینٹر ہے اس کے برابر میں وہ لوگ آرام سے سگریٹ پی رہے ہیں موبائل پہ بات کر رہے ہیں کوئی وہاں چائے پی رہے ہیں ناشتہ کر رہے ہیں تو وہ آرام سے آیا اس نے. تو مسئلہ یہ ہے کہ یہ پولیس آفیسر بھی یہ محسوس کرتے ہیں کہ ایک ٹریننگ کی جو ہے وہ کمی ہے ایک تربیت کی کمی ہے اور شاید پولیس سے جو اہلکار ہیں اس سے اب تک وہ اس ایریا میں پیٹرولنگ بھی کر رہے ہوتے ہیں یہ جانتے ہوئے بھی کہ کبھی نہ کبھی پچھلے ہفتے ہمارے ساتھیوں کو مارا گیا اس سے پہلے مارا گیا ہم پر اٹیکس ہوئے ہیں تو ہمیں کم از کم الرٹ ہونا چاہیے.
آپ نے بڑی اہم بات کی شہزاد ذوالفقار کیونکہ ہم پی ایم ایل نون کے سینئر رہنما سے بھی بات کریں گے اسی حوالے سے. لیکن آپ تینوں حضرات چند منٹ اور رہے ہیں ہمارے ساتھ, بہت مختصر کچھ کالرز کی طرف چلتے ہیں, اس کے بعد ہم پی ایم ایل نون کے قیصر احمد شیخ کی طرف آئیں گے. ہمیں جھنگ سے کال کیا ہے ظہور خان بلوچ نے.
جی جی السلام علیکم. جی
وعلیکم السلام.
اچھا میں گزارش یہ کر رہا تھا کہ یہ جو پولیس کی ٹریننگ کی بات کر رہے تھے نا صاحب جب یہ بول رہے تھے
شہزاد ذوالفقار,
تو میرے پاس اس کا یہ حل ہے کہ یہ جو آرمی کے ریٹائرڈ جوان ہیں نا ریٹائرڈ جو ہوئے ہیں آرمی کے اگر سکولوں میں ان کو لگا دیا جائے افیسر جو ہیں وہ پولیس کو ٹریننگ بھی دے سکتے ہیں.
اچھا
ایک ہائی سکول میں تین بندے ہوں ریٹائرڈ آرمی کے
جی اچھی تجویز ہے. ہم ابھی اسی کا ذکر کریں گے. محمود حسین نے کال کیا ہے رال پنڈی سے.
السلام علیکم.
وعلیکم السلام.
محمود حسین راولپنڈی کلر سینا سے بات کر رہا ہوں.
جی جی
جی بھی آپ کو سلام, آپ کو اتنا اچھا پروگرام کرنے پر مبارکباد.
شکریہ.
دوسری بات یہ ہے کہ اگر چار پولیس والے وردی میں آئے تو دو سول کپڑے میں ہو ان کے پرکٹن کے لیے
جی
پھر یہ کام بن سکتا ہے. شکریہ. تھینک یو.
تھینک یو. قیصر احمد شیخ. اچھا جی ایک اور کالر ہیں جی, اقبال محمد اقبال نے کال کیا ہے ڈنگا سے. جی جناب کہیے بہت جلدی.
السلام علیکم.
وعلیکم السلام.
سر بات ایسے ہی ہے جیسے ہمارے بھائی صاحب فرما رہے تھے کہ پولیس اتنی سست ہوتی ہے, یہ بالکل ٹھیک بات کر رہے ہیں. میں نے خود کئی دفعہ یہ پولیس کو ڈیوٹی کے دوران خود میں نے کہا کہ یار یہ تم ڈیوٹی کر رہے ہو یا کیا کر رہے ہو, یہ ڈیوٹی نہیں ہوتی. جب وہ گپے لگا رہے ہوتے ہیں, کوئی بیٹھا ہوتا ہے, کوئی فون پہ بات کر رہا ہوتا ہے.
آپ کی بات بالکل صحیح ہے, بہت شکریہ آپ کی کال کرنے کا. دیر سے کال کیا ہے لیاقت الملک نے. جی جناب.
السلام علیکم. جی
وعلیکم السلام.
تعلیمی اداروں پر حملے کی جتنی بھی مذمت کی جائے پوری دنیا میں, خواہ وہ کسی بھی مذہب سے تعلق رکھتے ہو, کسی بھی علاقے سے, جہاں تک ہماری کے پی کے میں تعلیمی اداروں میں بچوں کی تحفظ کی بات ہے, تو میں یہ سمجھتا ہوں کہ ہمارے اساتذہ, ہمارے والدین اور ہمارے طالب علم وہ 100% اس بات پر مطمئن ہے اور کنونسڈ ہے کہ ہم حالت جنگ میں ہے, اور اس حالت جنگ میں ہم نے تعلیم حاصل کرنی ہے, اور اسی کو جہاد کہتے ہیں. جہاد کی اصل معنی جو ہے وہ یہ ہے کہ ہر حالت میں اچھا کام کرنا انسانیت کی پلاہ اور خیر. میں یہ کہوں گا, تجویز دوں گا کہ ہر اسکول کے ہیڈ ماسٹر, پرنسپلز, وائس چانسلر اور پرنسپلز, وہ اپنے حالات کو خوب جانتے ہیں, وہ لوکل لوگ ہیں اکثر یہاں, ان کو اور ڈی پی او کو, ڈی سی او کو اور علاقہ جرگہ کے جو ممبر یا کونسلرز ہیں بلدیاتی انتخابات میں جو منتخب ہوئے, یا ایم پی ایز ہیں, منیز ہیں, وہ بیٹھ کر اس کا حل تلاش کرے.
جی بڑی اچھی تجویز آپ نے دی ہے, بہت شکریہ آپ کی کال کرنے کا. اور منظور نے کال کیا ہے خیبر پختونخوا سے. منظور
السلام علیکم.
وعلیکم السلام, کہیے.
یہ چودھری نثار صاحب کا ہے, کہتا ہے کہ ہم نفسیاتی دباؤ میں ہیں. ہم نفسیاتی دباؤ میں نہیں ہے,
دباؤ کی بات نہیں.
دہشت گرد,
جی جی,
جتنا یہ دہشت گرد ہم کو چھیلتا ہے اتنا ہمارا غصہ للکارتا ہے یہ.
اچھا شکریہ آپ کے کال کرنے کا. اور کرک سے ایک کالر نے فون کیا ہے. جی کیا نام ہے, کیا کہنا چاہیں گے؟
السلام علیکم, مارے خان بول رہا ہوں.
اچھا جی کہیے.
یہ گھر کا چور نہیں ہوتا ہے نا, ان کے ساتھ ڈاکو کے ساتھ, ڈاکو کہیں بھی چور نہیں کر سکتا. اس پر ایک میں مثال دیتا ہوں.
جی.
ایک بادشاہ تھا, رات کو باہر نکل گیا. رات کو تین ڈاکو تو پھر رہے تھے. وہ ان کو کہہ رہا تھا کہ میں آپ لوگ کیا کرے, تو وہ کہہ رہا تھا کہ ہم ڈاکہ ڈالتے ہیں. تو اسے بولا ٹھیک ہے, آپ لوگوں میں خوبیاں کیا ہے؟ ایک نے بولا رات کو جو میں ایک آدمی دیکھ کے جو چیز دیکھ لیتا ہوں وہ دن کو پہچانتا ہوں. اور دوسرے بولا کتا جو بھونگ لیتا ہے نا تو پھر مجھے پتہ چل جاتا ہے. اور چوتھا تیسرا بولتا تھا کہ میں مجھے خزانے کا پتہ چلتا ہے.
اچھا ہمارے پاس وقت کم ہوتا ہے, بہت شکریہ آپ کی کال کرنے کا. ہم بہت مختصر کالز لے سکتے ہیں کیونکہ ہمارے پاس وقت بہت کم ہے. ہمیں دو اور کالز بھی آئی ہیں. متین سلیمانی نے کال کیا ہے لنڈی کوٹل سے, اور عمر علی نے کال کیا ہے بنو سے. لیکن کیونکہ ہم اس سیگمنٹ کو عنقریب ختم کرنا چاہیں گے, لہٰذا ہم قیصر احمد شیخ کی طرف آتے ہیں. شیخ صاحب, آپ نے کالرز کو بھی سنا, آپ نے ہمارے جو ماہرین ہیں ان کو بھی سنا. یہ پولیس کو جو ٹریننگ دینے کی بات ہو رہی ہے, اور اس کے علاوہ جو اسکول کی انتظامیہ ہیں ان کو بھی شامل کرنے کی بات ہو رہی ہے, اس پر آپ کی سرکار نے کوئی غور کیا ہے؟
جی جی بالکل, یہ نیشنل ایکشن پلان میں شامل ہے. پولیس کو بھی باقاعدہ ٹریننگ ہو رہی ہے, اور یہ جو آپ نے کہا کہ جو اسکولوں میں یا کالجز میں ان کے انتظامات کرنے ہیں حفاظتی, اس پہ بھی بالکل بڑے زور شور سے کام ہو رہا ہے. دیکھیے اتنا بڑا ملک ہے اور اتنے زیادہ ادارے ہیں, میں یہ سمجھتا ہوں کہ دو تین سال میں بالکل لوگوں کا رجحان اس میں, واقعات تو ہو رہے ہیں پہلے سے بہت کم ہو رہے ہیں, لوگوں کا رجحان اب اصل بات جو میں آپ سے کہنا چاہ رہا ہوں, پہلے وہ سپورٹو تھا ان لوگوں کے لیے, وہ سمجھ لیتے شاید کوئی یہ دینی معاملہ ہے. اب ٹوٹل ان کی مخالفت میں لوگ ڈٹے ہوئے ہیں, اور یہ جو اصل ذہنی طور پہ تیاری ہے یہ اب قوم میں ہوگی ہے. میں بہت بڑی کامیابی سمجھتا ہوں قوم کی کہ ہر جگہ اب ان کی کوئی فیور نہیں ہے, ان کی کوئی حمایت نہیں ہے, لوگ ان کے خلاف باقاعدہ کمر بستہ ہیں. اکا دکا جو واقعات ہو رہے ہیں, یہ سافٹ ہمارے ٹارگیٹس کو پہ حملے کر رہے ہیں, یہ کوئی نہ دلیری ہے نہ کوئی ان کا کوئی کمال ہے. لیکن اب انشاءاللہ جو جس طرح ہمارے رائل شریف جو کمانڈر ان چیف ہیں, جو حوصلہ انہوں نے, جو ہماری قیادت جناب میاں نواز شریف صاحب کی قیادت میں یہ جو کچھ ہو رہا ہے, میں سمجھتا ہوں کہ ایک اتنی بڑی قوم جو کہ 200 ملین کی قوم ہے, بہت بڑا ملک ہے اور بڑے مشکلات
جو معاملات تھے کافی تبدیلی آئی ہے, بیسٹ نہیں ہے, نہ کوئی آئیڈیل ہوا ہے. ابھی تک ہم حالت جنگ میں ہیں اور انشاءاللہ جو کامیابیاں ہو رہی ہیں اس کو ہم نے اور کنسولیڈیٹ کرنا ہے, بہت کچھ کرنا ہے. میں اس سے متفق ہوں, میں یہ نہیں کہتا کہ ہر چیز ہو گئی ہے, لیکن اب دشمن کو یہ اندازہ ہو گیا ہے کہ ہم ڈٹے ہوئے ہیں اور ہم ان سے کھل کے مقابلہ کریں گے. وہ کامیاب بھی نہیں ہو سکتے, ان کو یہ پورا اندازہ ہو گیا کہ وہ کامیاب نہیں ہو سکتے. ہاں ضرور ہمیں اپنی قوم میں اور فردر کانفیڈنس پیدا کرنا ہے, اور جو کچھ نیشنل ایکشن پلان کے معاملات رکے ہوئے ہیں ان کو بھی اور تیزی سے مکمل کرنا ہے. اور میں یہ کہتا ہوں کہ پورے ریجن کو سمجھ آ گئی, انڈیا, پاکستان, بنگلہ دیش, یہ پورے ریجن میں جہاں بھی دہشت گردی ہو رہی تھی افغانستان, تو وہ ایک دوسرے سے تمام ممالک تعاون کرنے کی پوزیشن میں آ گئے. تو یہ ایک اور بڑی کامیابی ہے. پہلے جو ہے نا ہمارا یہ آپس ان ملکوں کا اتنا تعاون نہیں تھا. یہ جو نان اسٹیٹ ایکٹر ہیں اور جو نان گورنمنٹ جو آرگنائزیشن ہیں وہ کچھ کر رہی ہیں, لیکن ان کو اتنی عرصے سے جنگ ہو رہی ہے, اس جنگ کے خلاف انشاءاللہ اور مزید کامیابیاں ہوں گی. اور جلد اس میں ٹائم, میں بہت جلد کی بات نہیں کرتا, ٹائم تو لگ رہا ہے, لیکن انشاءاللہ میں سمجھتا ہوں یہ جو ڈٹرمنیشن اب ہو گئی ہے نا, یہ دیکھ رہا ہوں لوگوں میں حوصلہ جو آ گیا ہے, اس سے اس میں نمایاں کمی اور واقع ہوگی.
بہت شکریہ. ہمارے ساتھ تھے پاکستان مسلم لیگ نون کے قیصر احمد شیخ, آپ کی شرکت کا شکریہ, اور ہماری طرف سے خدا حافظ. شہزادہ ذوالفقار, آپ ہمارے ساتھ رہیں کیونکہ ہم چاہتے ہیں کہ جو اگلا موضوع ہے اور وہاں بھی آپ کچھ بات کیجیے گا, لیکن جانے سے پہلے پیٹر جیکب ذرا آپ ہمیں بتائیں, کیونکہ اچھا پیٹر جیکب چلے گئے ہیں, ہمارے پاس کچھ کالرز ہولڈ پہ ہیں, ان کو بہت مختصر سنتے ہیں اسی موضوع پر. لنڈی کوٹل سے ہمیں کال کیا ہے متین سلیمانی نے.
میڈم اگر آپ ماٹا میں آ جائیں, خاص کر خیبر ایجنسی میں آ جائیں نا, تو پھر آپ کو پورا صورتحال کا پتہ چلے گا. یہ لوگ کتنے جھوٹ بولتے ہیں, اتنے سپریم جھوٹ. میرے میں اللہ تعالیٰ کو حاضر ناظر جان کر اس میں ایک بات بھی ٹھیک نہیں ہے. ادھر سب کچھ خراب ہے, سمگلنگ نہیں ہے تو ہم کی راست کی قلم عام ہو رہا ہے. ہم میڈیا والوں کو آپ لے آئی نا, ہم آپ کو بتائیں گے نا کہ سرکاری لوگ نہیں ہے وہ کیا کر رہی ہے. یہ سب جھوٹ ہے نہ, ابھی تک کرپشن کو ختم کیا ہے نہ سمگلنگ کو ختم کیا ہے اور کچھ بھی ختم نہیں کیا ہے. ویسے ادھر نے اسلام آباد میں بٹ کرنے جھوٹ بول رہی ہے.
جی بہت شکریہ آپ کے کال کرنے کا, بہت شکریہ. بنو چلتے ہیں جہاں سے عمر علی کچھ کہنا چاہ رہے ہیں.
میڈم جی السلام علیکم.
وعلیکم السلام.
میڈم آج یہ ہے کہ جو صاحب نے آج اسمبلی میں تقریر کر کے یہ بیان دیا ہے کہ ہم نفسیاتی جنگ ہار رہے ہیں اور عسکری جنگ جیت رہے ہیں, یہ کہنا بھی اس کے لیے درست نہیں تھا. اس کی وجہ یہ ہے کہ ہم جنگ میں پیدا ہوئے ہیں اور جنگ میں جیتیں گے, جنگ جیتیں گے, ہاریں گے نہیں.
بہت شکریہ.
اس لیے
جی بہت شکریہ, کیونکہ آپ نے بڑی اہم بات کی. ہم اسی سیگمنٹ کو یہاں ختم کرنا چاہتے ہیں. اگلے جو سیگمنٹ ہے وہ بھی اسی کے ساتھ, اسی کا ایک تسلسل ہے, لہٰذا آپ لوگ دوبارہ بھی کال کر سکتے ہیں, لیکن اس وقت ایک مختصر بریک لیتے ہیں.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
جی آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ رہے ہیں, اور ہمارا جو اگلا موضوع ہے اس میں ایک بہت دلچسپ سبق ہے, اور وہ یہ ہے کہ جو افراد ہیں, جو شہری ہیں, وہ کس طرح دہشت گردی کا مقابلہ کر سکتے ہیں. ہم سب سے پہلے آپ کو اسی حوالے سے ایک رپورٹ سنانا چاہتے ہیں کہ پنجاب میں ایک دہشت گرد منصوبہ تھا اور اس کو کس طرح سے ہرا دیا گیا. آئیے سنتے ہیں, یہ رپورٹ پیش کر رہے ہیں افضل رحمان.
پولیس حکام کا کہنا ہے کہ جمعرات کو ضلع جہلم کے علاقے میں ریلوے لائن کو دھماکے سے اڑانے کے لیے ایک دہشت گرد کی کوشش انہوں نے ناکام بنا دی. خبروں کے مطابق وہاں موجود ایک چرواہے نے نہ صرف پولیس کو اس کی خبر کی بلکہ دہشت گرد کی مزاحمت بھی کی۔ نجی ٹی وی چینل سما سے بات کرتے ہوئے اس چرواہے کا کہنا تھا،
ہم نے پیچھے سے پتھر اٹھا کر نا اسے مارے ہے، بہت زور زور سے پتھر مارے ہے، اس نے پیر مارا ہے، جس وقت اس نے پیر کیا ہم نے اسے پتھر مارا، وہ بھاگ کر نیچے گیا ہے، وہ پلی کے نیچے چلا گیا ہے۔ اتنے میں ملازم پولیس ملازم آ گیا جناب، ان لوگوں نے پیچھے سے فائر کی ہے، وہ نیچے بھاگ کر گیا ہے، تھوڑا سا آگے جا کر اس نے ایک گرنیٹ پھینکا ہے، دوسرے بھاگتے وقت اس نے دوسرا گرنیٹ پھینکا ہے، جس وقت دوسرا گرنیٹ پھینکا ہے تو پھر آگے تھوڑا سا گیا ہے نا، وہ گرا ہے، گرتے وقت اس کے پاس وہ گرنیٹ پھٹا ہے۔
پولیس حکام نے بتایا ہے کہ انہوں نے اطلاع ملنے کے بعد اس دہشت گرد کو گھیرے میں لے کر اس قدر بے بس کر دیا کہ اس نے خود کو دھماکے سے اڑا لیا۔ موقع پر موجود پولیس کے ایک عہدیدار نے میڈیا سے گفتگو کرتے ہوئے کہا،
اس کا ٹارگٹ تھا ریلوے ٹریک، کیونکہ ابھی کو ٹرین کا ٹائم تھا جس کو وہ کرنا چاہ رہا تھا، سمجھ نہیں ابھی ہوا، ابھی تو قبل از وقت ہی سارا پتہ چل گیا۔
اس عہدیدار کا کہنا تھا کہ دہشت گرد نے دستی بم بھی پھینکے اور پولیس کو دہشت گرد کے اپنے آپ کو بم سے اڑانے کے بعد وہاں سے مزید دستی بم، پستول اور دھماکہ خیز مواد بھی ملا ہے جو قبضے میں لے لیا گیا ہے۔ انسداد دہشت گردی محکمہ پنجاب نے حملہ آور مبینہ دہشت گرد کی لاش قبضے میں لے کر راولپنڈی اسپتال منتقل کر دی ہے۔ تفتیشی اہلکاروں نے اس حملہ آور کی انگلیوں کے نشانات حاصل کر لیے ہیں جو نادرہ بھجوائے جائیں گے تاکہ اس شخص کی شناخت ہو سکے۔ ریلوے حکام کا کہنا ہے کہ ریلوے ٹریک بالکل درست حالت میں ہے اور وہاں پر ریلوے کی معمول کی ٹریفک جاری ہے۔ دریا اسنا پولیس کا اس علاقے میں ایک سرچ آپریشن اس غرض سے جاری ہے کہ اگر اس مبینہ دہشت گرد کا کوئی ساتھی تھا تو اس کو بھی قانون کی گرفت میں لایا جا سکے۔ پاکستان میں گزشتہ برس سیکیورٹی فورسز کی دہشت گردوں کے خلاف کارروائیوں کی وجہ سے امن و امان کی صورتحال میں کافی بہتری دکھائی دی، تاہم رواں سال کے شروع ہی میں دہشت گردی کے واقعات تیزی سے رونما ہو رہے ہیں۔ افضل رحمان، اردو وی او اے، لاہور۔
جی، اور ہم چلتے ہیں طاہر حسن خان کی طرف جو سینئر صحافی ہیں، کراچی میں ہیں۔ طاہر حسن خان، آپ کو خوش آمدید۔ طاہر حسن خان جی، بتایا جا رہا تھا طاہر حسن خان ہمارے ساتھ ہیں، ان کی طرف ابھی آتے ہیں۔ منظور رضی، آپ ہمارے ساتھ ہیں؟ تو پہلے تو یہ بتائیں کہ یہ جو ریلوے کی پٹریاں ہیں، آپ کے خیال میں یہ کس حد تک دہشت گردی کا ایک مرکز بن سکتی ہیں، کیونکہ آپ جانتے ہیں کہ اگر وہاں کوئی بم نصب کیا گیا تو وہ پوری کی پوری ٹرینیں اڑائی جا سکتی ہیں۔ جو آج واقعہ ہوا ہے پنجاب میں، اس کے حوالے سے کچھ ہمیں بتائیے۔
دیکھیں جی، ریلوے کا ٹریک جو ہے نا محفوظ نہیں ہے، پوری اسٹیشنوں پر کھلا ہوا ہے۔ یہ تو دہشت گردی کے واقعہ جہلم کے قریب ہوا ہے، تو یہاں کو تو لوگ دہشت گرد نے اپنے آپ کو اڑا لیا، اور پہلے سے لوگوں نے اسے پکڑ لیا اور اس نے اپنے آپ کو اڑا لیا۔ لیکن سندھ میں بھی یہ ہمارے نواب شاہ سے لے کر کے یہ کوٹلی تک ہے نا جو ٹریک ہے، اس پر اکثر دھماکے ہوتے رہے اور کریکر پھینکے گئے، دھماکے ہوئے کئی جگہ سے، تو کئی فٹ ریلوے لائن اکھڑ گئی۔ اسی طرح بلوچستان کے علاقوں میں بھی بار بار یہ واقعات ہوتے رہتے ہیں۔ لیکن میں یہ سمجھتا ہوں کہ ریلوے جو ہے کراچی سے لے کے پشاور تک پھیلی ہوئی ہے، برانچ لائنیں بھی ہیں، اس کی کوئی سیکورٹی نہیں ہے اور نہ کوئی باڑ بنائی گئی ہے کہ جناب ریلوے ٹریک کے ساتھ باڑ بنا دی جائے تاکہ کوئی اندر کئی واقعات کراچی میں ایسے ہوتے رہتے ہیں ڈگ روڈ کے قریب کے لوگ کٹ بھی جاتے ہیں، اور یہ دھماکے بھی کوٹری کے نواب شاہ اس علاقے میں ہوتے رہتے ہیں، لیکن کوئی سیکورٹی نہیں ہے۔ اس سلسلے میں حکومت نے اقدامات تو کیے ہیں کہ ہم دہشت گردی کے واقعات اور یہ جو دہشت گرد ہے جو بم رکھ دیتے ہیں یا ٹریکر رکھتے ہیں، اس سے ریلوے ٹریک کو نقصان پہنچایا جاتا ہے۔ ہماری یہ ریکویسٹ ہے حکومت پاکستان سے، وزیر ریلوے صاحب رفیق سے، کہ ریلوے ٹریک کو محفوظ بنانے کے لیے اس پہ، ایک تو ہمارے گینگ مین وہ کرتے ہیں پٹرولنگ رات کو، اور دوسرے یہ کہ یہ جو پولیس والے ہیں یہ بھی کر رہے ہیں، یہ کبھی آتے ہیں کبھی نہیں آتے، لیکن اس کی کوئی سیکورٹی نہیں ہے۔ اس سلسلے میں ایک تو باڑ لگائی جائے ریلوے اسٹیشن کے ساتھ ساتھ، خاردار تارے لگائی جائے تاکہ اس طرف کوئی آ نہ سکے، اس لیے جنگلوں سے گزرتی ہے ریلوے اور اس کی کوئی حفاظت نہیں ہے۔ بڑے اسٹیشنوں کے قریب کراچی سٹی میں تو خود جہلم کے جہلم برج فیکٹری بھی ہے ہماری، اور جہلم کا پل بھی بڑا مضبوط برج اور دریا جہلم بہتا ہے، اس طرف تو بالکل توجہ ہی نہیں. یہ پولیس کا کام ہے, رینجرز کا کام ہے, فوج کا کام ہے, اور حکومت کا اور
ریلیز کا. آپ نے بڑی اچھی تجویز دی, بڑی اچھی تجویز دی. اس وقت ہم سینئر صحافی طاہر حسن خان کو لاتے ہیں. طاہر حسن خان, آپ کو خوش آمدید.
تھینک یو رفیظہ.
اچھا, تو یہ بتائیں کہ ہم بات کر رہے ہیں کہ پنجاب میں ایک بڑا واقعہ ہو سکتا تھا, لیکن کسی فرد نے اس کا تعاقب کر دیا, اور اس کی وجہ سے جو دہشت گرد ہے اس نے اپنے آپ کو بم سے اڑا دیا. یہ بتائیے کہ آپ بھی سینئر صحافی ہیں, آپ دیکھتے ہوں گے کہ جب سے دہشت گردی کے خلاف جنگ شروع ہوئی ہے تو افراد کی بڑی ایک اہمیت رہی ہے کہ انہوں نے نشاندہی کی ہے دہشت گردوں کی. اس سلسلے میں آپ کیا بتانا پسند کریں گے کہ جو انفرادی قوت ہے وہ کتنی اہم ہے؟
دیکھیے, ایک تو میں یہ عرض کروں گا کہ یہ دہشت گردی کی جو لہر ہے وہ آج سے نہیں ہے ہمارے ملک میں, اس کو تقریباً 30-35 سال سے زیادہ ہو گئے ہیں.
جی.
اور ہم یہ افغانستان کی جنگ کے بعد سے یہ سارے مسائل فیس کر رہے ہیں, اور اس کی ایک وجہ یہ ہے کہ ہمیں اسٹیٹ لیول پہ یہ بتایا گیا تھا کہ یہ سارے بھائی ہیں, ہمارے اسلامی بھائی ہیں, اور ہمیں ان کو ہر طرح کی فیسلٹیز دینی ہے, ان کو سہولتیں دینی ہیں, ان کو جگہ دینی ہے, ان کو تحفظ دینا ہے.
جی.
اب اس وقت جو ہے وہ تین نسلیں جو ہیں وہ اس پالیسی کے تحت جو ہے وہ اب ہیں موجود ملک میں, تو اب یہاں تو صورتحال یہ ہے کہ لوگ بیزار ہو گئے. اور اب زیادہ تر جو کراچی میں بھی میں یہ سمجھتا ہوں کہ جو بہت سارے آپریشن ہو رہے ہیں, جو لوگ پکڑے جا رہے ہیں, اس میں عام لوگوں کا رول بہت زیادہ ہے, اور وہ پوائنٹ آؤٹ کرتے ہیں کہ جناب دیکھیے یہ اس طرح کی موومنٹس ہے, اس طرح کی ایکٹیویٹیز کچھ لوگ کر رہے ہیں. تو لوگ اب میں سمجھتا ہوں کہ اب کافی حد تک کوآپریٹ کر رہے ہیں سلسلے میں حکمرانوں سے, لیکن دوسری طرف میں یہ دیکھتا ہوں کہ ابھی تک ہماری جو ایجنسیز ہیں یا جو ہمارے جو سیکورٹی کے ادارے ہیں وہ ابھی تک ڈبل مائنڈ ہیں.
اچھا.
اور وہ ابھی تک یہ ڈیسائیڈ نہیں کر پا رہے ہیں کہ ہم گڈ اور بیڈ کے ساتھ ہیں یا صرف بیڈ کے ساتھ ہیں.
اچھا.
تو اس وجہ سے بھی یہ مسائل یہاں زیادہ ہو گئے.
جی جی, اور آپ بھی جانتے ہیں کہ کراچی میں بھی کہا گیا کہ اسکولوں کو بند رکھا جائے, کیا کوئی تھریٹ آئی تھی اس کی وجہ سے یہ فیصلہ کیا گیا؟
دیکھیے, تھریٹ تو یہاں تو کوئی اس طرح کی چیز رپورٹ نہیں ہوئی ہے, لیکن پنجاب میں اچانک اعلان کر دیا گیا کہ اسکول بند ہو گئے ہیں.
اچھا.
لیکن کراچی میں جو ہے وہ جو آرمی پبلک اسکول وغیرہ ہیں وہ بند ہیں, اس سے ریلیٹڈ جو تعلیمی ادارے ہیں وہ بند ہیں, باقی ادارے کھلے ہوئے ہیں پرائیویٹ اور گورنمنٹ کے, اسکول اور کالج اور تمام تعلیمی ادارے. اچھا. پنجاب میں ٹوٹل بند ہیں, اور وہاں پنجاب گورنمنٹ کو یہ کہنا پڑا کہ جناب سردی کی وجہ سے ہم نے بند کیا ہے, لیکن میں یہ سمجھتا ہوں کہ اس سیزن میں تو پنجاب, پورا پنجاب اور پورا جو ہے ہمارا نارتھن ایریا جو ہے وہ سردی کی نہیں ہوتا ہے, اور یہ تو نئی اچانک لہر نہیں آئی ہے تو اتنی بڑی سردی کی کہ اس میں اسکول بند کرنے پڑے. تو یہ یقیناً جو گورنمنٹ تو ایکسیپٹ نہیں کرتی ہے, لیکن یہ بڑے تھریٹ کی نشانی ہے, کیونکہ جو وہاں ایک واقعہ ہو چکا ہے کے پی کے میں, اس کے بعد تمام جو تعلیمی ادارے ہیں اس میں جو بچے پڑھتے ہیں یا پیرنٹس ہیں وہ خوف کا شکار ہیں. کراچی میں بھی میں سمجھتا ہوں کہ 50% پیرنٹس اپنے بچوں کو اسکول اور بھیج رہے ہیں. اس کی وجہ یہ ہے کہ وہ خود تھریٹ فیل کر رہے ہیں, گو کہ گورنمنٹ نے کوئی ایسی انڈیکیشن نہیں دی ہے, نہ ہی کوئی ایسا ایکسٹرا آرڈنری ارینجمنٹ نظر آتا ہے کہ جس سے یہ فیل کیا جائے کہ کچھ تھریٹ ہے.
جی ہاں, میرے خیال ہے کہ
اپنے طور پہ خوف زدہ ہیں.
جی جی, اور چودھری نثار اسی لیے ناراض نظر آتے ہیں کیونکہ بقول ان کے جو انتظامیہ ہیں اس کو زیادہ مضبوط انداز میں کام کرنا چاہیے اور خوف زدہ نہیں ہونا چاہیے, جس طرح سے آپ نے سنا ہوگا کہ انہوں نے پریس کانفرنس میں باتیں کی. آپ جی جی, آپ دونوں حضرات ہمارے ساتھ رہے ہیں. ہم بہت مختصر کچھ کالرز کی طرف چلتے ہیں. پشاور سے کال کیا ہے روحان خٹک نے. روحان خٹک, اچھا ان کی لائن ڈراپ ہو گئی. اور شوکت علی انجم نے کال کیا ہے دھاراوالا سے. جی جناب کہیے.
السلام علیکم میڈم, شوکت علی انجم ڈارا والا سے عرض کر رہا ہوں. میری درنا جو خواہش تھی وہ آج پوری ہو گئی کہ عوام نے خود مقابلہ کیا. میں کہتا ہوں عوام اور حکومت مل کر مقابلہ کرے تو ہم کسی دہشت گرد کو کامیاب نہیں ہونے دیں گے, کیونکہ اسی یہی وجہ ہے कि आज हम कामयाब हो रहे हैं। बाकी पंजाब में जो सिचुएशन आज स्कूल बंद है वो सिर्फ आप ये पंजाब के जो हुकूमत जो है वो अपने बच्चों का बहुत ख्याल रखती है, वो सर्च कर रहे थे कि ताकि कोई ऐसा वाक्य ना हो पाए जिसकी वजह और कोई दहशतगर्द हमारे मासूम बच्चों को अपना निशाना बना सके।
जी जी,
थैंक यू मैडम, सो काइंड।
बहुत शुक्रिया। एक और कॉलर को लेते हैं, सरगोधा से हमें कॉल किया है गुलाम मोहम्मद ने। जी जनाब कहिए। गुलाम मोहम्मद,
गुलाम मोहम्मद बोल रहा हूँ सरगोधा से। मैं ये कह रहा हूँ कि ये हुकूमत किसके ऊपर ना खड़ा करे सिक्योरिटी वालों को, कितना अलर्ट ट्रैक है पूरे पाकिस्तान में, स्कूल है, इनको खुदा या हिदायत दे तो सिक्योरिटी का खुदा ही आफत है, इनको अल्लाह पाक हिदायत दे।
अच्छा, बहुत शुक्रिया। अच्छा, एक आखिरी कॉलर को लेते हैं, असफंदिया ने कॉल किया है खैबर पख्तूनख्वा से। जी जनाब कहिए। असफंदिया, अच्छा उनको शायद मेरी आवाज़ नहीं आ रही है, हमारे पास वक्त भी बहुत। रोहान खटक, जी जनाब कहिए। रोहान खटक, रोहान खटक,
अस्सलाम वालेकुम मैडम।
वालेकुम सलाम, जल्दी से कहिए।
मैडम मैं कह रहा हूँ, मैं एक आपको एक वो बात बता रहा हूँ जो जिससे मैं गुजरा हूँ। चौधरी साहब कहिए बयान कि हम नफ्सियाती जंग हार चुके हैं, बिल्कुल नहीं। मैं खुद इस अजाब से गुजर चुका हूँ, मैं खुद मैंने दहशतगर्दी का शिकार हुआ हूँ, लेकिन मैंने तो होता नहीं हारा हुआ। मुझे तो अब पता चला कि जिंदगी और मौत तो अल्लाह ताला के हाथ में है और इसका एक दिन मुकर्रर है। मेरे हौसले उससे और बुलंद हुई है। ये बिल्कुल मैं जो मेरी आवाज़ जो लोग मेरी सुन रहे हैं मैं उनको बता दूं कि मैं इस चीज से गुजरा हूँ, लेकिन इससे मेरा ईमान मेरा हौसला और भी मजबूत हो गया है। लेकिन ये बिल्कुल मतलब ये मैं अपने तजुर्बात की बुनियाद पर कह सकता हूँ कि मैं तो इस अजाब से गुजरा हूँ, लेकिन हमारे हम हमारे मुसलमानों के हमारे पाकिस्तानियों के हौसले बिल्कुल पस नहीं हुए। हम जो है ना हमारे हौसले बुलंद हुए हैं, हमें पता है कि जिंदगी और मौत का एक दिन मुकर्रर है। और मैं ये
जी जी और हमारा पूरा सेगमेंट इसी के हवाले से था कि आप लोग इनफरादी तौर पे दहशत गर्दों का कैसे ताकुब कर सकते हैं। बहुत शुक्रिया, क्योंकि हमें इस वक्त ये सेगमेंट ख़त्म करना है। हमारे साथ थे कराची से पाकिस्तान रेलवे फेडरेशन के मंजूर रजी और सीनियर सहाफ़ी ताहिर हसन खान। बहुत शुक्रिया और खुदा हाफिज़। इसके बाद एक ब्रेक लेते हैं।
व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa। हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और देख रहे हैं, और हम आते हैं अमेरिका की तरफ। इस वक्त हम दो मौजूआत को बयक वक्त लेते हैं। जैसा कि आप लोगों के इल्म में होगा कि अफ़गानिस्तान में एक नए अमेरिकी जनरल आए हैं, लेफ्टिनेंट जनरल जॉन निकल्सन, जो जनरल जॉन कैम्बल की जगह लेंगे। हम इस सिलसिले में डेमोक्रेटिक पार्टी के मिर्ज़ा अली अकबर से इब्तिदा करते हैं। मिर्ज़ा साहब, आपको खुशामदीद।
जी अस्सलाम वालेकुम, शुक्रिया। अली अकबर मिर्ज़ा मेरा नाम है।
अली अकबर मिर्ज़ा
नेम है।
जी जी, अली अकबर मिर्ज़ा, ये बताएं कि ये इस वक्त अफ़गानिस्तान की सूरत हाल के बारे में ज़रा सा तबसरा कीजिए, क्योंकि ज़ाहिर है अमरीका में भी बहुत तशवीश है कि तालिबान वहाँ इस वक्त फिर से उभर रहे हैं, और आप जानते हैं कि इसका असर पाकिस्तान पर पड़ता है, उसकी वजह से दहशतगर्दी में इजाफा होता है। तो अभी क्या तवक्को की जा रही है कि लेफ्टिनेंट जनरल जॉन निकल्सन किस हद तक ताकतवर साबित होंगे, और वो काम जो किया जा रहा है उसको किस हद तक आगे बढ़ा सकेंगे?
आपके सवाल से मुझे वो स्टूडेंट लाइफ का वो ज़माना याद आ गया जब हम नारे लगाते थे कि बदलो बदलो निज़ाम बदलो।
अच्छा।
चेहरे नहीं निज़ाम बदलो वाला नारा, मुझे सही याद नहीं है लेकिन मतलब लोगों के समझ में आ गया होगा। और वो ये है कि देखिए, चेहरे बदलने से कोई ख़ास फ़र्क नहीं पड़ता। देखना ये है कि ये नए जनरल जो है अपने साथ कोई पॉलिसी तब्दीलियां लाते हैं, हिकमत अमली की तब्दीली लाते हैं, लोगों के दिल और दिमाग और जीतने के सिलसिले में क्या करते हैं। एक कामयाब हिकमत अमली तालिबान के खिलाफ, और सिर्फ तालिबान नहीं, अब तो वहाँ दाश जिसे ISIS भी कहा जाता है वो भी वहाँ पहुँच चुकी है, वहाँ पर भी और पाकिस्तान में भी, उसके खिलाफ क्या अमल करते हैं और खुद खत्ते के ममालिक अफगान हुकूमत और पाकिस्तान हुकूमत ये क्या करती है, ये देखने वाली चीज़ें हैं। इसलिए कि हम एक तरफ कहते हैं कि दहशतगर्दों का इस्लाम और मुसलमानों से कोई ताल्लुक नहीं, दूसरी तरफ पाकिस्तान में भी और अफगानिस्तान में भी इन्हीं दहशतगर्दों को, अदालत से सजा पाने वाले दहशतगर्दों को जब सजाए मौत दी जाती है, फांसी दी जाती है, तो उलमा कराम जाके उनकी नमाज जनाजा और गायबाना नमाज जनाजा तक पढ़ाते हैं। तो ये मुल्क में क्या, मुल्क के हुक्मरान पाकिस्तान के और अफगानिस्तान के क्या तब्दीली लाते हैं पॉलिसी में, अमरीका खुद क्या तब्दीली लाता है, और ये जनरल साहब क्या नई एक मतलब अमली इख्तियार करते हैं, ये सारी चीजें उस पर डिपेंड करती हैं। शख्सियत का बदलना तो एक बस रूटीन की चीज है।
जी जी, आप भी जानते हैं कि इस साल अमरीका में इंतखाबात होंगे और इस सिलसिले में आपके इल्म में है कि आयोवा में जो कॉकस होगा उसके बाद नज़र आता है कि वो राह हमवार हो जाएगी कि रिपब्लिकन और डेमोक्रेटिक पार्टी से किसको नामज़द किया जाता है। इसी हवाले से मैं इस वक्त रिपब्लिकन पार्टी के और डोनाल्ड ट्रंप के एक हामी आरिफ ख़ान की तरफ आती हूँ। आरिफ ख़ान, ये बताइए कि अगर कोई रिपब्लिकन इख्तदार में आता है, आप क्या तवक्को करते हैं कि खारजा पॉलिसी खुसूसन अफगान पॉलिसी की तरफ उनका क्या रवैया होगा? आरिफ खान जी, आरिफ खान गालिबन उनको मेरी आवाज नहीं आ रही है। अच्छा, उनको हम दोबारा कॉल करते हैं। इस दौरान जो कॉकस होने जा रहा है इस वक्त आयोवा में, इसके हवाले से अली अकबर मिर्ज़ा, आप हमें बताइए इस कॉकस की क्या अहमियत है?
देखिए, इस कॉकस की कई लिहाज से अहमियत है और हर सदारती इंतखाबात में इसकी अहमियत होती है। ये एक अलग सवाल है कि इसकी अहमियत ओवररेटेड हो गई है। एक छोटी सी स्टेट को अमेरिकन पॉलिटिक्स में इतनी ज़्यादा वॉइस मिली हुई है, वो एक अलग गुफ्तगू है। लेकिन जो निज़ाम है, जिस सिस्टम के तहत हम चल रहे हैं और उसमें जो कॉकस होगा उसकी नुमाया हैसियत या जुदागाना हैसियत कई लिहाज से है। नंबर एक कि ये प्राइमरी इंतखाबात नहीं है बल्कि कॉकस है। कॉकस जो है वो जाकर वोट डालने के मुकाबले में बहुत ही मुख्तलिफ चीज़ है। इसमें 7 बजे शाम का एक मुयना टाइम दिया जाता है कि जिन लोगों को कॉकस में हिस्सा लेना है वो शाम को 7 बजे तक मुयना मुद्दत तक पहुंच जाए। वहां पहुंचने के बाद आप वहीं पर मौजूद वहीं पर उसी वक्त अपने आप को वोटर रजिस्टर भी करा सकते हैं अगर आप पहले वोटर रजिस्टर्ड नहीं थे। तो जैसे बर्नी सैंडर्स के बहुत से हामी जो खुसूसन यंग लोग हैं या ज़ईफ़ लोग हैं जिन्होंने रजिस्ट्रेशन वगैरह की तरफ तवज्जो नहीं दी, या वो लोग जो इंतखाबात और इंतखाबी निज़ाम से बज़न होके इंतखाबात में हिस्सा लेना छोड़ चुके थे, वो लोग भी आखिरी वक्त तक वहाँ रजिस्टर करा सकते हैं। दूसरा ये कि वो पार्टी भी चेंज कर सकते हैं इन वक्त से, रिपब्लिकन से डेमोक्रेट हो सकते हैं, डेमोक्रेट से रिपब्लिकन हो सकते हैं, इंडिपेंडेंट से किसी भी पार्टी को चेंज कर सकते हैं। फिर उसके बाद कॉकस में ये होगा कि लोग बैठ के गुफ्तगू करेंगे और एक थ्रेशोल्ड होता है कि जैसे अगर फर्ज करें कि एक कमरे में 100 आदमी जमा हुए, कमरा जो होगा वो जैसे इलेक्शन बूथ होता है जहां लोग जाके वोट डालते हैं, इसी तरह ये कॉकस सेंटर होगा। तो कॉकस सेंटर का जो कमरा होगा वहां जाके आप वोट डाल के नहीं आ जाते, वहां 7 बजे तक पहुंच जाएंगे, 7 बजे ठीक दरवाजे बंद। अब जब आप अंदर आ गए तो वहां अगर फर्ज करिए एक कॉकस सेंटर में 100 लोग हैं तो उसमें से हर कैंडिडेट को, जैसे डेमोक्रेटिक में 3 पार्टी के 3 उम्मीदवार हैं, बर्नी सैंडर्स, हिलरी क्लिंटन और मार्टिन ओमाली, तो इनके कम से कम 15 वोट हासिल करना जरूरी है। अगर फर्ज करें कोई कैंडिडेट 14 या 13 वोट लेता है तो वो थ्रेशोल्ड को पूरा नहीं करेगा और उनको ये कहा जाएगा कि आप जो है हिलरी क्लिंटन या बर्नी सैंडर्स, मैं मिसाल के तौर पर कह रहा हूँ क्योंकि मार्टिन ओमाली इस वक्त पोलिंग में सबसे नीचे है, उनकी 2%, 3%, 4% से ज्यादा पोलिंग नहीं आ रही। तो सबसे पहले जो कॉकस का इंचार्ज है वो खड़े होकर ऐलान करेगा कि भाई बर्नी सैंडर्स के उम्मीदवार राइट साइड पे हो जाए, हिलरी क्लिंटन के लेफ्ट साइड पे हो जाए, जो ओमाली के हैं वो पीछे हो जाए, जो इंडिपेंडेंट है अभी तक डिसाइड नहीं किया वो आगे हो जाए। फिर हर कैंडिडेट के पास कम से कम 100 में से 15 यानी 15% वोट होने जरूरी है, वरना उनसे कहा जाएगा कि जी आप का उम्मीदवार खत्म हो गया अब इस काकस से, आप दोनों में से किसी एक को शामिल कर लीजिए, फिर दोनों के जो लोग हामी होंगे, जैसे बर्नी सैंडर्स के जो हामी उस कमरे में मौजूद होंगे और हिलरी क्लिंटन के जो लोग मौजूद होंगे, वो इन लोगों को, मार्टिन ओमैली के लोगों को, ये मैं मिसाल के तौर पर इस्तेमाल कर रहा हूँ सारा, कि मार्टिन ओमैली को अगर 15% ना मिले वोट, तो उनके हामियों को कन्विंस करेंगे कि जी आप हमारे साथ शामिल हो जाइए, तो फिर वो मार्टिन ओमैली के हामी जाके बर्नी सैंडर्स के साथ या क्लिंटन के साथ शामिल हो सकते हैं। फिर उसके बाद दोबारा जो है उनसे राय ली जाएगी, वोटिंग होगी। इसी तरह इंडिपेंडेंट जिन्होंने अपनी राय अभी तक कुछ नहीं रखी थी, उनको भी कन्विंस किया जाएगा, वो भी कोई एक साइड लेंगे और फिर वो वोटिंग होगी।
अच्छा।
तो एक तो ये कि इसकी नेचर के हिसाब से ये एक बड़ी जुदागाना चीज है और इसके बारे में अनप्रिडिक्टेबिलिटी बहुत है इसके जुदागाना हैसियत रखने की वजह से।
अच्छा।
दूसरी
जी मिर्ज़ा अली जी, अली अकबर मिर्ज़ा, आप ज़रा सा ये जो रिपब्लिकन है इस वक्त तनाज़ा, उसके हवाले से भी बात कीजिए, क्योंकि हम कोशिश कर रहे थे रिपब्लिकन पार्टी के आरिफ खान, हम से कोई राबता नहीं हो रहा है उनके साथ। ये बताइए कि रिपब्लिकन पार्टी के जो सदारती उम्मीदवार हैं डोनाल्ड ट्रंप, आप जानते हैं कि सबसे ज़्यादा उनकी रेटिंग्स आ रही हैं मुल्क भर में, इसके बावजूद उन्होंने एक ऐसा टेलीविज़न चैनल फॉक्स टीवी जिसको कहते हैं, उनके साथ इतना बड़ा पंगा क्यों लिया? क्योंकि आज उन्होंने तय किया है कि जो डिबेट होगा उसमें वो शरीक नहीं होंगे, ऐसा करके वो क्या हासिल करना चाहते हैं?
जी मैं ज़रूर उस तरफ आता हूँ, लेकिन ज़रा एक मजाक की बात कर रहे हैं, हो सकता है आरिफ खान साहब भी कहीं इस गुफ्तगू का उसी तरह बायकॉट ना कर रहे हो जिस तरह के ट्रंप साहब कर रहे हैं, मुझे उम्मीद है कि वो फोन पे आ जाएंगे। लेकिन बहरहाल आप सीरियस गुफ्तगू करते हैं आपके सवाल की तरफ, और वो गुफ्तगू ये देखिए ये है कि अगर आप पिछली सारी डिबेट्स उठा के देखें और डोनाल्ड ट्रंप की पूरी कैंपेन देखें, तो उनके पास कहने के लिए कुछ नहीं है, वो सिर्फ जुमलेबाजी और तंज ताने और मुख्तलिफ ग्रुप्स की बेइज्जतियां और उनके खिलाफ डिस्क्रिमिनेशन और रेसिज्म वाले अल्फाज इस्तेमाल करने के अलावा उनके पास किसी चीज़ का कोई सॉलिड प्लान नहीं है, सिर्फ वो ये कह देते हैं कि जी मैं सब कुछ सही करूंगा। पिछली डिबेट में जो 2 घंटे की डिबेट में हुई थी, 2 घंटे से भी ज्यादा, उनके पास तकरीबन 3 घंटे की जो डिबेट थी उसमें उनका टोटल स्पीकिंग टाइम टोटल 17 मिनट्स था। तो अब डोनाल्ड साहब को ना तो मैं समझता हूँ कि कैली मैगन की वजह से वो डिबेट में हिस्सा नहीं ले रहा है, ना वो फॉक्स टेलीविजन की वजह से हिस्सा नहीं ले रहा है, वो 2 वजह से हिस्सा नहीं ले रहे हैं, तीन वजह से सॉरी। नंबर 1 के इनके इस फैसला करने से कि वो डिबेट में हिस्सा नहीं लेंगे, पिछले 3 दिनों से 2 दिनों से जब से उन्होंने ये फैसला किया है, सारा मीडिया इसी बात पर गुफ्तगू कर रहा है कि देखिए जी डोनाल्ड ट्रंप ने बायकॉट कर दिया डिबेट का
जी।
तो पूरी ऑक्सीजन जो है वो डोनाल्ड ट्रंप यूज कर जा रहे हैं और दूसरे कैंडिडेट्स को कोई मौका ही नहीं मिल रहा ऑन एयर होने का। हर टेलीविजन पे आप ऑन करके देख लीजिए डोनाल्ड ट्रंप की इसी चीज पे गुफ्तगू हो रही है। तो ये इतनी बड़ी फ्री पब्लिसिटी हासिल करने के लिए एक तो ये स्टंट है नंबर 1।
अच्छा।
नंबर 2 जो है वो ये है कहानी कि डोनाल्ड ट्रंप क्योंकि पोलिंग में सबसे आगे है इस वक्त, न्यू हैम्पशायर में तो बहुत आगे है और आयोवा में भी आगे हैं, तो वो कोई ऐसा रिस्क नहीं लेना चाहते कि इस डिबेट में जाके खामखा कोई ऐसी बात ना हो जाए कि जिसकी वजह से उनके लिए कोई नेगेटिव असर पड़े।
अच्छा।
लेकिन सबसे बड़ी इंपॉर्टेंट जो चीज है वो ये है, वो तीसरा पॉइंट है, वो ये है कि डोनाल्ड ट्रंप ग्राउंड हमवार कर रहे हैं अभी से कि अगर वो नुमाइंदा बन गए रिपब्लिकन पार्टी के तो उनको क्या करना होगा नुमाइंदा बनने के बाद, उनको डेमोक्रेटिक पार्टी का जो उम्मीदवार होगा चाहे वो बर्नी सैंडर हो या हिलरी क्लिंटन हो उनके साथ डिबेट करनी होगी, 2 घंटे लंबी डिबेट, 90 मिनट लंबी डिबेट, और उसमें उनको 1-1 घंटा तकरीबन बोलना होगा क्योंकि वहां तो वो नहीं 17 मिनट में अपनी जान छुड़ा सकते 3 घंटे की डिबेट में, वहां तो 1-to-1, 1-on-1 डिबेट होगी, तो वो मेरे ख्याल से वहां की डिबेट को भी जिस वक्त चाहे बायकॉट करने के लिए अभी से ग्राउंड तैयार कर रहे हैं कि देखिए जी मैंने तो रिपब्लिकन की डिबेट में भी हिस्सा नहीं लिया था, मैं यहाँ भी बर्नी सैंडर्स से या हिलरी क्लिंटन से गुफ्तगू करना जरूरी नहीं समझता, इसलिए कि ये लोग तो सब झूठ बोल रहे हैं और खाली बातें बना रहे हैं, ये प्रोफेशनल से जो भी उनका एक स्टैंड बोलेंगे ये उसके लिए राह हमवार कर रहे हैं आगे के लिए अपने फरार की राह।
अच्छा علی اکبر مرزا، آپ تو ڈیموکریٹ ہیں، لہٰذا ظاہر ہے آپ ریپبلکن پارٹی کے ڈونلڈ ٹرمپ کے خلاف ہی بول رہے تھے. عارف خان اس پروگرام میں شریک نہیں ہو سکے، لیکن ہمارے پروگرام کا وقت تقریباً ختم ہوا. ہمیں کچھ اور لوگوں نے بھی کال کیا تھا، ڈاکٹر ظفر اقبال نے اور محمد شفیع نے چترال سے. اس کے ساتھ ہی جہاں رنگ کو سمیٹتے ہیں. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی، سننے کا شکریہ اور خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں.